कुमार्ग
मुक्ति कुमार्ग येशु हुन पापे की बासनालाई सत्य र जीवन होने नै हुन स्वर्ग मजानालाई स्वर्ग मजानालाई स्वर्ग मजानालाई।
नमस्कार प्रिय श्रोता, अब एकैछिन पछि बाइबल अध्ययन गर्नेछौ। आशा र विश्वास गर्दछौ निश्चय नै यसद्वारा आशिषित हुनुहुनेछ। त आउनुहोस् मनको तयारी र प्रार्थनाको वातावरणमा परमेश्वरको वचन अध्ययन गरौं।
मित्र, आज पनि तपाईँ सबैलाई मेरो प्रभु येशु ख्रिष्टको मधुर उच्च नाममा जय मसी प्यार भरा नमस्कार। साथै यस बाइबल अध्ययन कार्यक्रममा तपाईँ सबैलाई हार्दिक स्वागत छ। भन्नुहोस् मित्र, हाल खबर कस्तो छ? परिवारहरू कस्तो हुनुहुन्छ? काम कसरी चलिरहेको छ? आशा गर्दछु सबै कुरा ठिकठाक छ। अनि यहाँ हामी तपाईँहरूको निम्ति प्रार्थना गरिरहेका छौँ। तपाईँहरूले पठाउनुभएका प्रार्थनाहरू हामीले प्राप्त गर्यौँ र याद राख्नुहोस् हामीले तपाईँहरूलाई भुलेका छैनौँ। तपाईँहरू हाम्रो हृदयमा हुनुहुन्छ। तपाईँहरूको निम्ति हामी परमेश्वरसँग सधैँ नै प्रार्थना गरिरहेका छौँ। यो विश्वास गर्दै कि परमेश्वरले तपाईँहरूका प्रार्थनाको सुन्नुहुनेछ, हाम्रो प्रार्थनाको सुन्नुहुनेछ, किनकि हाम्रो परमेश्वर प्रार्थना सुन्ने परमेश्वर हुनुहुन्छ। उहाँ मुख भएको गुङ्गो अनि कान भएको बहिरो हुनुहुन्न, आँखा भएको अन्ध हुनुहुन्न। उहाँ जीवित प्रभु हुनुहुन्छ, हिजो आज सधैँभरि एक समान, उही दयालु उही अनुग्रही प्रभु हुनुहुन्छ। अनि मित्र, त्यस्तो परमेश्वरलाई हामी विश्वास गर्दछौँ, त्यस्तो परमेश्वरमा हामी आश्रित हुन्छौँ र हामी त्यस्तो परमेश्वरलाई आराधना गर्छौँ। यदि त्यस्तो प्रभु हामीसँग छ भने हामी किन डराउने? किनकि हाम्रो भविष्य, हाम्रो जीवन उहाँको हातमा छ अनि उहाँले हामीलाई सम्भाल्नुहुन्छ, हामीलाई डोर्याउनुहुन्छ, हामीलाई मार्गदर्शन दिनुहुन्छ। तर हामीले हाम्रो तर्फबाट गर्नुपर्ने त्यहाँ काम पनि छ, त्यो हो उहाँप्रति सधैँ विश्वासयोग्य भएर, उहाँप्रति सधैँ बनिरहेर, उहाँको सङ्गतिमा, उहाँको प्रेममा अनि विश्वासमा। निश्चय नै परमेश्वरले हाम्रो हृदयलाई, हाम्रो जीवनलाई आनन्दले भरिदिनुहुनेछ, आशिषले भरिदिनुहुनेछ, आफ्नो जीवित उपस्थिति हाम्रो जीवनमा प्रकट गरिदिनुहुनेछ। परमेश्वर भन्नुहुन्छ चाखेर हेर कि उहाँ कति भलो हुनुहुन्छ। जबसम्म हामी चाख्दैनौँ हामीलाई थाहा हुँदैन कि कुन कुरा कस्तो छ, तितो छ, मिठो छ, पिरो छ। जब हामी चाख्दछौँ नि तब मात्र हामीलाई थाहा हुन्छ मिठो, तितो वा टर्रो इत्यादि। धेरै मानिसहरूले परमेश्वरलाई चाखेका छैनन्, त्यसकारण परमेश्वरको स्वाद तिनीहरूलाई थाहा छैन। हामीले चाख्नु पर्यो नि, हामीले उहाँलाई चाख्नु पर्यो। उहाँले परमेश्वरको वचनमा भन्नुहुन्छ चाखेर हेर कि उहाँ कति भलो हुनुहुन्छ। मित्र, हामी उहाँप्रति सधैँ निष्ठावान, विश्वासयोग्य बनिरहौँ अनि परमेश्वर पनि हामीप्रति विश्वासयोग्य बन्नुहुन्छ अनि उहाँ हामीप्रति अति नै धेरै इमान्दार हुनुहुन्छ। हामी उहाँमा निश्चित रूपमा भरोसा गर्न सक्छौँ, आश्रित हुन सक्छौँ। आउनु सब हामी छोटो प्रार्थनाको साथ आजको वचन अध्ययनलाई आरम्भ गरौँ। साँच्चै नै प्रभुजी, हामी तपाईँलाई हृदयदेखि धन्यवाद दिन्छौँ, किनकि प्रभु तपाईँ आफ्नो जनहरूप्रति सधैँ नै अनुग्रही हुनुभएको छ, दयालु हुनुभएको छ। हामीले आफ्नो जीवनमा तपाईँको प्रेम, भलाइ, कृपाको अनुभव गरेका छौँ, चाखेका छौँ अनि प्रार्थना छ कि यसरी नै तपाईँप्रति हाम्रो प्रेम बढिरहोस्, तपाईँको सङ्गतिमा हामी सधैँ नै बनिरहन सकौँ र बढ्न सकौँ, किनकि सम्पूर्ण आशिषको स्रोत तपाईँ नै हुनुहुन्छ। त्यसकारण प्रभु, शैतान अन्धकारको शक्तिले हामीलाई तपाईँको प्रेमबाट, तपाईँको त्यो विश्वासबाट हामीलाई अलग गर्न नसकोस्। बरु पवित्र आत्माको शक्तिमा, तपाईँको वचनको त्यो शक्तिमा हामी अगाडि बढ्न सकौँ, तपाईँ प्रभुको इच्छा अनुसारको जीवन जिउन सकौँ र तपाईँ प्रभुलाई महिमा गर्न सकौँ। प्रत्येक मित्रहरूलाई तपाईँको सामर्थ्य हातमा राख्छु, जो अन्धकार, शैतान, शरीरको कुरा, संसारको कुराहरूले विजय गरिरहेको छ, आधिपत्य गरिरहेको छ, आज संसारमा पापको दास बनिरहेका छन्, तिनीहरू मुक्त हुन चाहन्छन् तर कति मुक्त हुन सकिरहेका छैनन्, कारण तिनीहरूको मुक्त हुने जुन प्यासा, जुन इच्छा छ, त्यो त्यति हुँदैन। त्यसकारण प्रभुजी, त्यस्तो हृदय दिनुहोस्, त्यस्तो मन दिनुहोस्, ताकि तिनीहरूले वास्तविकता बुझ्न सकुन् र साँचो सत्य, साँचो स्वतन्त्रता जुन तपाईँमा पाइन्छ त्यो थाहा गर्न सकुन्। र प्रभुजी, आफ्नो शान्ति र आनन्द तिनीहरूले थाहा पाउन सकुन् जुन तपाईँ आफ्नो जनलाई दिनुहुन्छ। प्यार प्रभुजी, आजको वचन अध्ययनलाई तपाईँको हातमा राख्छु, यसबाट पनि आफ्नो महिमा लिनुहोस्। यो छोटो प्रार्थना प्रभु येशु ख्रिस्टको मधुर उच्च नाममा माग्दछु, आमेन। मित्र, आज हामी बाइबल अध्ययन मिका 4 अध्यायबाट आरम्भ गर्न गइरहेका छौँ। अनि यहाँ 4 अध्यायमा मुख्य विषय हो परमप्रभुको दिनको र धार्मिकताको सूर्यको भविष्यवाणी, अर्थात् परमप्रभुको दिन र धार्मिकताको सूर्यको उदयको भविष्यवाणी। मित्र, हिब्रू बाइबलमा मलाकीको पुस्तकको 4 अध्याय छैन, यो खालि तेस्रो अध्यायको अन्त्य मात्र हो, तर अङ्ग्रेजी र हाम्रो नेपाली र अन्य धेरै भाषाका अनुवादको बाइबलहरूमा यी 6 संक्षिप्त पदहरूलाई छुट्टै अध्यायको रूपमा बनाइएको छ, जुन मलाकी 4 अध्याय भनेर जानिन्दछ। यहाँ 4 अध्यायमा हामीसँग परमप्रभुको दिनको र धार्मिकताको सूर्यको उदय हुने कुराको भविष्यवाणी छ। यहाँ हामी 4 अध्याय 1 पददेखि 6 पदसम्म आज हामी वचन अध्ययन गर्नेछौँ। अनि यहाँ पद 4 अध्याय पद 1 चाहिँ महाक्लेश अवधिको सुस्पष्ट वर्णन हो। अनि मैले भर्खरै भनिहालेँ कि आज हामी मलाकी 4 अध्याय 1-6 पदबाट वचन देख्नेछौँ र अर्को दिनमा पनि हामी यही मलाकी 4 अध्याय 1-6 पदबाट विचार मनन गर्नेछौँ। मलाकी 4 अध्याय 1 पद हामी हेरौँ। यहाँ खास कुरा हामी के देख्छौँ भने परमप्रभुको दिनको उल्लेख छ जुन आइरहेको छ। 4 अध्याय 1 पदमा यस प्रकार लेखिएको छ, हेर त्यो दिन आउँदैछ, त्यो भट्टी झैँ दन्कनेछ, सबै हट्टी र सबै दुष्ट काम गर्नेहरू ठुटा झैँ हुनेछन् र त्यो आउने दिनको उनीहरूलाई आगोमा भस्म गर्नेछ, सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ। त्यसले उनीहरूको एउटै जरा र एउटै हाँगा पनि छोड्ने छैन। हेर त्यो दिन आउँदैछ, त्यो चाहिँ परमप्रभुको दिन हो। त्यो भट्टी चाहिँ धन्कने छ, सबै हट्टी र सबै दुष्ट काम गर्नेहरू ठुटा चाहिँ हुनेछन्। अर्को शब्दमा तिनीहरू भस्म हुनेछन्। प्रकाशको पुस्तकमा हामी पढ्छौँ कि दण्डको एक प्रहारद्वारा विश्वको जनसङ्ख्याको एक चौथाइ भाग खत्तम हुनेछ र त्यो आउने दिनले तिनीहरूलाई आगोमा भस्म गर्नेछ परमप्रभु भन्नुहुन्छ। त्यसले उनीहरूको एउटै जरा र एउटै हाँगा पनि छोड्ने छैन। मित्र, यसले यस सिद्धान्तसँग राख्नुपर्ने केही सरोकार छैन जुनले सिकाउँछ कि मृत्युले सम्पूर्ण उद्धार नपाउनेहरूको लागि सबै कुराको अन्त गर्दछ। उद्धार नपाएकाहरू वा नपाउनेहरूको लागि सर्वनाश हो। बाइबलले त्यस्तो सिकाउँदैन। बाइबलले सिकाउँछ कि शरीर चाहिँ चिहानमा जान्छ, चाहे तपाईँ उद्धार नपाएको पापमै गुम भएको निन्दित व्यक्ति हुनुहोस् या उद्धार पाएको व्यक्ति, तपाईँको आत्मा र प्राण अनन्ततातिर जान्छ, या त स्वर्गतिर या नर्कतिर। त्यहाँ दुई विकल्प छन्, कि त स्वर्गतिर कि नर्कतिर। यो पदले सिकाउँछ कि उद्धार नपाएकाहरू महाक्लेश अवधिमा दण्डित गरिनेछन्, न्याय गरिनेछन् र पृथ्वीको दृश्यबाट हटाइनेछन्। भनिएको छ, हेर त्यो दिन आउँदैछ, त्यो भट्टी चाहिँ धन्कनेछ, सबै हट्टी र सबै दुष्ट काम गर्नेहरू ठुटा चाहिँ हुनेछन् र त्यो आउने दिनले उनीहरूलाई आगोमा भस्म गर्नेछ सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ। त्यसले उनीहरूको एउटै जरा र एउटै हाँगा पनि छोड्ने छैन। अनि दुई पदमा हामी पढ्छौँ, तर मेरो नाउँको आदर गर्ने तिमीहरूमाथि चाहिँ धार्मिकताको सूर्य आफ्नो पखेटामा आरोग्यता लिएर उदाउनेछ, अनि गोठलाई छोडेर निस्केका बाछु जस्तै तिनीहरूलाई बाहिर निस्कने छौ। म पढिदिन्छु, तर मेरो नाउँको आदर गर्ने तिमीहरूमाथि चाहिँ धार्मिकताको सूर्य आफ्नो पखेटामा आरोग्यता लिएर उदाउनेछ, अनि गोठलाई छोडेर निस्केका बाछा जस्तै तिमीहरूलाई बाहिर निस्कने छौ। पुरानो नियममा धार्मिकताको सूर्य उही त्यो व्यक्ति हुनुहुन्छ जो नयाँ नियममा चम्किलो बिहानी वा प्रभातको तारा हुनुहुन्छ, जो प्रभु येशु ख्रिस्ट हुनुहुन्छ। तर ख्रिस्टलाई नयाँ नियममा कहिले पनि धार्मिकताको सूर्य भनिएको छैन। हामी यस पदमा अझ धेरै गरेर निकटबाट हेर्नेछौँ र यसको कारण हामी देख्नेछौँ सम्भवत अर्को दिनमा। अनि तीन पदमा हामी पढ्छौँ, यस प्रकार लेखिएको छ, तब तिमीले दुष्टलाई खुट्टाले कुल्चनेछौ, जुन दिन म त्यो काम गर्छु त्यस दिन उनीहरू तिम्रा पैताला मुनि खरानी जस्तै हुनेछन् सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ। जब उहाँ आफ्नो राज्यको स्थापना गर्न आउनुहुन्छ, दुष्टहरू दमन गरिनेछन्, नष्ट गरिनेछन्। उहाँले कुमालेका माटाका घैटाहरूलाई जस्तै टुक्रा टुक्रा गरिदिनुहुनेछ। त्यो नै शास्त्रको भाषा हो र यदि यसको तपाईँ मन पराउनुहुन्न भने यो एकदम खराब हो। चार पदमा हामी पढ्छौँ, मेरो दास मोसाको व्यवस्थाको सम्झना गर, ती विविध नियमहरू जो सारा इसरायलको निम्ति होरे पर्वतमा मैले त्यसलाई दिएँ। मलाकीद्वारा यो भविष्यवाणी पछि अब उपरान्त इसरायल त्यस अवधितिर बढ्न गइरहेको थियो, बढिरहेको थियो, जुनमा स्वर्गीय चाहिँ मौन चुपचाप रहनेछ र परमेश्वरले प्रसारण गरिरहनुहुने छैन। त्यहाँ अर्को जकरिया नाम गरेको व्यक्ति देखा पर्नेछ, त्यो पनि लामो समय 400 वर्षपछि। उनी मन्दिरमा सेवा गरिरहेका हुनेछन्। जब स्वर्गीयदूत ग्राबियल उनीका प्रकट हुनेछन् र बप्तिस्मा दिने युहानाको जन्मको बारेमा सूचित गर्नेछन्, घोषणा गर्नेछन्। लुका 1:5-25 पदमा हामी देख्छौँ, 400 वर्षको मौनता त्यस बेला हट्नेछ, टुट्नेछ। अब उही समयमा इसरायलले मोसाको व्यवस्थाको सम्झना गर्नुपर्दछ। यो तिनीहरूको जीवन हुनुपर्नेछ, यो तिनीहरूको निम्ति परमेश्वरको वचन हुनेछ र तिनीहरू मोसाको व्यवस्था प्रणाली मुनि पनि थिए। भनिएको छ, मेरो दास मोसाको व्यवस्थाको सम्झना गर, ती विधि र नियमहरू जो सारा इसरायलको निम्ति होरे पर्वतमा मैले त्यसलाई दिएँ। अनि पाँच पदमा हामी पढ्छौँ, हेर परमप्रभुको त्यो महा र डरलाग्दो दिन आउन अघि म एलिया अगमवक्तालाई पठाउनेछु। प्रकाशको पुस्तकले दुई साक्षीहरूको विषयमा हामीलाई बताउँछ जो अन्तिम दिनहरूमा प्रकट हुँदछन्। प्रकाश 11:3-11 अनुसार, मलाई थाहा छैन दोस्रो साक्षी को हुनेछन्, तर म लगभग एकदम निश्चित छु कि एकजना चाहिँ एलिया नै हुनेछन्। निस्तार चाडमा रूढिवादी यहुदी घरमा मेच वा टेबलको एक छेउमा एउटा कुर्सी राखिँदछ जुनमा कोही पनि बस्दैनन्। यो कुर्सी चाहिँ एलियाको लागि हो जो आउने छन्। अनि जब बप्तिस्मा दिने युहान्ना प्रकट भए, यहुदीहरूले सोचे कि उनी एलिया थिए, तर बप्तिस्मा दिने युहान्ना कुनै पनि हालतले एलिया थिएनन्। र शास्त्रले हामीलाई भन्छ उनी हुन सक्थे तर उनी थिएनन्। त्यो चाहिँ महत्त्वपूर्ण कुरा हो। यदि ख्रिस्टले आफ्नो राज्यको स्थापन गरे तब बप्तिस्मा दिने युहान्ना एलिया हुने थिए। त्यो कसरी हुन सक्थ्यो मलाई थाहा छैन, किनभने त्यो त्यस तरिकामा भएन वा हुन सकेन। त्यस्ता खालका प्रश्नहरूको लागि हामी वास्तवमा उत्तर पाउन सक्दैनौँ। अनि हामी पढ्छौँ पाँचमा, हेर परमप्रभुको त्यो महा र डरलाग्दो दिन आउन अघि म एलिया अगमवक्तालाई पठाउनेछु। बप्तिस्मा दिने युहान्ना यो भविष्यवाणीको परिपूर्णता थिएनन्, किनभने उसले मसी विश्वको संसारको उद्धारकर्ताको घोषणा गरिरहेका थिए। युहान्नाले भने युहान्ना 1:29 हेर परमेश्वरको थुमा जसले संसारका पापलाई उठाइ लैजानुहुन्छ। त्यो चाहिँ आइरहेको परमप्रभुको भयानक र महान दिनबाट अलिकति अन्तर छ, बेग्लै छ। अनि हामी 6 पढ्छौँ, त्यसले बाबुहरूका हृदय तिनीहरूको छोराछोरीतिर र छोराहरूका हृदय तिनीहरूका बाबुहरूतिर फर्काइदिनेछ, नत्र त म आएर देशलाई एउटा श्राप दिनेछु। पुरानो नियमको अन्तिम शब्द श्राप हो। श्राप तब आयो जब आदम र हब्बा अदनको बगैँचामा थिए र परमेश्वरको आज्ञा उल्लङ्घन गरे। त्यस समयमा परमेश्वरले भन्नुभयो जमिन श्रापित हुनेछ र त्यो श्राप तिनीहरूमाथि रहने थियो। त्यो श्राप चाहिँ पाप थियो, अनि त्यस पापको तबसम्म हटाइने छैन जबसम्म हाम्रा प्रभु यो पृथ्वीमा दोस्रो पल्ट आउनुहुन्न। यो अझै मानव शरीरमा र हृदयमा छ। यसको देख्न र थाहा पाउनलाई तपाईँले गर्नुपर्ने कुरा नै आफ्नो वरिपरि न्यालेर झोकेर हेर्नुहोस्, विचार गर्नुहोस्, जाँच्नुहोस्। यदि तपाईँ त्यस्तो स्थानमा हुनुहुन्छ वा रहनुहुन्छ जहाँ कमिलाहरू, किरा फट्याङ्ग्राहरू वा कुनै प्रकारका अन्य किराहरू छैनन् वा हुँदैनन् जुनले तपाईँले उत्पादन गर्न वा उत्पादन गर्ने उमार्ने सम्पूर्ण कुराहरूको अन्न बाली फलफुलहरू सागसब्जीहरू खाँदैनन्, यदि त्यस्तो कुनै स्थान छैन भने वा त्यस्तो कुनै कुरा छैन भने तब तपाईँ ख्रिस्टको महान हजार वर्षीय राज्य युगमा प्रवेश गरिसक्नु भएको हुनुहुन्छ। यदि तपाईँ त्यस्तो समुदायमा रहिरहनु भएको छ जहाँ कुनै पापै छैन, निन्दा आलोचना झै झगडा मनमुटाव छैन, मैले यो भन्नै पर्छ कि तपाईँ पहिल्यै हजार वर्षीय शान्ति र आदर्शको ख्रिस्टको राज्यमा प्रवेश गरिसक्नु भएको छ। तर म एउटा यस्तो विचार मान्ने व्यक्ति हुँ, यदि आज हाम्रो वरिपरि आसपास हेर्छौँ भने पनि हामी थाहा पाउँछौँ कि पापको श्राप यो पृथ्वीमाथि र मानव जातिमा अझै छ। यो पुरानो नियमको अन्त गर्ने अति नै निराशजनक विरक्तको तरिका हो, तर यो आशाहरूको पुस्तक पनि हो। त्यसकारण म सोच्दछु कि मुख्य जोड यो अध्यायको 2 छ। 4:2 यस प्रकार लेखिएको छ, तर मेरो नाउँको आदर गर्ने तिमीहरूमाथि चाहिँ धार्मिकताको सूर्य आफ्नो पखेटामा आरोग्यता लिएर उदाउनेछ, अनि गोठलाई छोडेर निस्केका बाछा जस्तै तिमीहरू चाहिँ बाहिर निस्कनेछौ। पुरानो नियम खालि श्रापसँग मात्र अन्त हुँदैन, यो महान आशासँग पनि अन्त हुन्छ। यद्यपि सूर्य अस्ताइसके पनि र त्यो अति नै धेरै अन्धकार जस्तो भए तापनि त्यो दिन आइरहेको छ जुन नयाँ दिन हो। हामी अहिले पापको रातमा रहिरहेका छौँ अनि विश्व संसार अन्धकारमय छ। यो यस्तो देखिँदछ हामी आज सबभन्दा अन्धकारको समयमा वा क्षणमा छौँ, तर त्यहाँ त्यो दिन आइरहेको छ जब धार्मिकताको सूर्य उदय हुनेछ र आत्मिक ज्योति यो सानो ग्रहमाथि पृथ्वीमाथि चम्कनेछ। त्यो धार्मिकताको सूर्य हाम्रो प्रभु येशु ख्रिस्ट हुनुहुन्छ। म तपाईँको ध्यान आकर्षण केही त्यस्तो कुरातिर खिच्न चाहन्छु जुन अति नै धेरै उल्लेखनीय र अति नै धेरै महत्त्वपूर्ण छ। पुरानो नियममा ख्रिस्टलाई धार्मिकताको सूर्यको रूपमा प्रस्तुत गरिएको छ, तर नयाँ नियममा चाहिँ उहाँलाई बिल्कुलै अर्कै तरिकामा पेश गरिएको छ। त्यहाँ नयाँ नियममा उहाँलाई हामी कहाँ चम्किलो प्रभातको ताराको रूपमा प्रस्तुत गरिएको छ। उहाँको कुरालाई सुन्नुहोस्। प्रकाश 22:16 पदमा भन्नुहुन्छ, म येशूले मण्डलीहरूमा तिमीहरूलाई यी कुराहरूको लागि गवाही दिनका निम्ति मेरो दूतलाई पठाएको छु। दाउदको जरा र सन्तान चम्किलो र बिहानको तारा म नै हुँ। दाउदको जरा र सन्तानको मतलब हो उहाँ राजा हुनुहुन्छ जसले यो पृथ्वीमाथि शासन गर्नेछ। हामी शास्त्रमा पटक पटक बार बार यो कुरा देख्दछौँ कि प्रभु येशु ख्रिस्ट यो संसारमा फेरि दोस्रो पल्ट आउनुहुनेछ र उहाँ यस संसारमा आफ्नो राज्य स्थापन गर्नुहुनेछ। उहाँ राजाहरूका पनि राजा, प्रभुहरूका पनि प्रभुको रूपमा आउनुहुनेछ। हामीले यसको बारेमा थुप्रै पल्ट वचन सुनिसकेका छौँ। यो मेरै वचन अध्ययन कार्यक्रममा पनि हामी देख्दछौँ यहाँ के, म येशूले मण्डलीहरूमा तिमीहरूलाई यी कुराहरूको लागि गवाही दिनको निम्ति मेरो दूतलाई पठाएको छु। दाउदको जरा र सन्तान चम्किलो र बिहानको तारा म नै हुँ। मैले भनिहालेँ, दाउदको जरा र सन्तानको मतलब हो उहाँ राजा हुनुहुन्छ। दाउद इसरायलको राजा र उहाँको वंशमा आउने लाइनमा प्रभु येशू ख्रिस्ट आउनुभएको थियो र उहाँ फेरि आउनुहुनेछ। त्यसकारण उहाँ राजा हुनुहुन्छ जसले यो पृथ्वीमाथि शासन गर्नुहुनेछ। तर उही समयमा उहाँ त्यो भन्दा पनि केही अर्को कुरा पनि हुनुहुन्छ जुन हामी नयाँ नियममा मात्र देख्छौँ। त्यो के हो भन्दाखेरि, उहाँ चम्किलो र बिहानको तारा हुनुहुन्छ। यो केही उहाँको उपाधिको सम्बन्धमा एक नयाँ कुरा हो। अमित्र, अर्को दिन हामी यही विषयबाट अर्थात् परमप्रभुको दिन र धार्मिकताको सूर्यको उदय सम्बन्धमा भविष्यवाणीको देख्न गइरहेका छौँ। प्रार्थनाको साथ वचन अध्ययनमा भाग लिन आउनुहोला। प्रभु तपाईँ सबैलाई धेरै धेरै आशिष दिउन्।
संसार सित छैन घर, स्वर्ग नै हो हाम्रो घर, हो हाम्रो घर। प्रभु हाम्रो गोठाला हुन्, हामी उनका भेडाहरू। संसारसित छैन भर, स्वर्ग नै हो हाम्रो घर, हो हाम्रो घर। गेत्सेमानीमा प्रभु येशूले पितासँग प्रार्थना गर्नुभयो। गेत्सेमानीमा प्रभु येशूले पितासँग प्रार्थना गर्नुभयो, हामी पापीलाई बचाउनलाई, हामी पापीलाई बचाउनलाई क्रुसमाफै मर्नुभयो। प्रभु हाम्रो गोठाला हुन्, हामी उनका भेडाहरू। संसारसित छैन भर, स्वर्ग नै हो हाम्रो घर, हो हाम्रो घर। महिमाको बादलमा गर्जनको साथ प्रभु यीशुले आउने छन्, महिमाको बादलमा गर्जनको साथ प्रभु यीशुले आउने छन्, लिएर हामीलाई प्रभु यीशुले, लिएर हामीलाई प्रभु यीशुले स्वर्गमा सँग
आजको यो बाइबल अध्ययनमा सम्मिलित हुनुभएको लागि धन्यवाद। आशा गर्दछौ यस कार्यक्रमद्वारा आशिषित हुनुभयो। श्रोता, यदि तपाईँहरू परमेश्वरको वचनको बारेमा अधिक जानकारी चाहनुहुन्छ या तपाईँहरूको कुनै प्रार्थनाका विषयहरू र सुझावहरू छन् भने, साथै सितैमा पुस्तक पुस्तिकाहरू प्राप्त गर्न चाहनुहुन्छ भने, हाम्रो यस ठेगानामा पत्रचार गर्नुहोला। हाम्रो ठेगाना नेपालमा यस प्रकार छ: मुक्तिको मार्ग, पोस्ट बक्स नम्बर 32, भुटवल, रूपन्देही, लुम्बिनी, नेपाल। ठेगाना फेरि एकपल्ट सुन्नुहोला: मुक्तिको मार्ग, पोस्ट बक्स नम्बर 32, भुटवल, रूपन्देही, लुम्बिनी, नेपाल। अनि भारतमा मुक्तिको मार्ग, विश्ववाणी, पोस्ट बक्स सङ्ख्या 16925, कोलकाता 700034, भारत। फेरि सुन्नुहोस्: मुक्तिको मार्ग, विश्ववाणी, पोस्ट बक्स सङ्ख्या 16925, कोलकाता 700034, भारत। लौ त मित्र, आजलाई यही नै हामी बिदा चाहन्छौँ। अर्को दिन यही समय अनि यही मित्रबेनमा भेट्नेछौँ। नमस्कार।